عزیزی ناظرین، السلام علیکم۔ زاویہ نگاہ کے ساتھ حاضر خدمت ہیں۔ ہمیں امید ہے کہ گزشتہ ہفتوں کی طرح ہمارا آج کا پروگرام آپ ملاحظہ فرمائیں گے، آخر تک ہمارا ساتھ دیں گے۔ آپ کے علم میں لے آئیں کہ اس پروگرام میں ہم عالم اسلام، علاقے اور اہم علاقائی صورتحال کے ساتھ ساتھ عالمی مسائل کا بھی جائزہ لیتے ہیں، اور اس پروگرام میں ہمارا ساتھ دیتے ہیں علاقے کے سیاسی امور کے ماہرین بھی، اور اسٹوڈیو میں ہمارے مہمان مدعو رہتے ہیں۔ آج بھی انشاءاللہ ہم ایسے ہی کریں گے۔ تو آئیے ملاحظہ کیجئے ہمارے آج کے پروگرام کے موضوعات۔ جی ناظرین، پروگرام زاویہ نگاہ کے موضوعات آپ نے ملاحظہ کیے، تو سب سے پہلے آج کے موضوع پر ہم جس موضوع کا ہم نے انتخاب کیا ہے اس پر نظر ڈالتے ہیں۔ اب تک اسلامی جمہوریہ ایران کے ایٹمی پروگرام کے حوالے سے مغربی ممالک، اسرائیل، خصوصاً امریکہ کی جانب سے پروپیگنڈا کیا جاتا رہا ہے۔ کبھی ایران کے ایٹمی پروگرام کو خطرہ ظاہر کیا جاتا ہے علاقے کے ملکوں کے لیے، کبھی خطرہ ظاہر کیا جاتا ہے یورپ اور مغرب والوں کے لیے، اور حتیٰ بعض اوقات امریکی صدر یہ تک کہتے رہے ہیں کہ ان کے پاس تمام آپشن موجود ہیں ایران کے ایٹمی پروگرام کو نابود کرنے کے لیے۔ لیکن کسی اسلامی ملک کی جانب سے، کسی علاقے کے ملک کی جانب سے اسلامی جمہوریہ ایران کے ایٹمی پروگرام کو خطرہ ظاہر کرنے کے بارے میں سعودی عرب کا بیان کافی مضحکہ خیز بھی معلوم ہوتا ہے اور تعجب انگیز بھی۔ سعودی عرب کے سابق وزیر اطلاعات نے واضح طور پر اپنے ایک بیان میں کہا ہے کہ اسلامی جمہوریہ ایران کے ایٹمی پروگرام کے حوالے سے طاقت کا توازن برقرار رکھنے کی خاطر عرب ممالک کو اس موضوع پر توجہ دینی چاہیے، اور وہ بھی ایٹمی ہتھیاروں کے حصول یا ایٹمی ٹیکنالوجی پر دسترسی پانے کی کوشش کریں۔ یہ ایسی حالت میں کہ علاقے میں اسرائیل جیسا بڑا ملک کہ جس کے پاس 200 سے زائد ایٹمی وار ہیڈ موجود ہیں، سعودی عرب یا خطے کے رجت پسند ممالک نے کبھی کوئی اشارہ نہیں کیا ہے، اور نہ ہی انہیں عرب ملکوں کے لیے خطرہ ظاہر کیا ہے۔ ملاحظہ کیجیے ہمارا یہ تبصرہ۔
سعودی عرب کے انٹیلیجنس ایجنسی کے سابق سربراہ اور شاہی خاندان کے ایک رکن ترکی الفیصل نے کہا ہے کہ خلیج فارس کے ممالک کو ایٹمی ٹیکنالوجی پر توجہ دینا چاہیے تاکہ بقول ان کے وہ ایران کے ساتھ طاقت کا توازن برقرار رکھ سکیں۔ ترکی الفیصل نے بدھ کے دن بحرین کے شہر منامہ میں سیکیورٹی کانفرنس میں تقریر کرتے ہوئے ایران کے ایٹمی پروگرام کو خطرہ قرار دیا اور کہا کہ طاقت کا توازن بگڑنے کی صورت میں ایران کو خلیج فارس کے ممالک پر ضرب لگانے کے لیے ان ممالک کی کمزوریوں سے فائدہ اٹھانے کا موقع مل جائے گا۔ حالیہ برسوں کے دوران ایران سے متعلق سعودی عرب کے حکام کے بیانات سے اس موقف کی تصدیق ہوتی ہے کہ ایران کے خلاف ماحول تیار کرنے کے سلسلے میں شاہی خاندان کے انتہا پسند ٹولے کا ہاتھ کار فرما ہے۔ لیکن سوال یہ پیدا ہوتا ہے کہ سعودی حکام کی جانب سے جن خطرات کا دعویٰ کیا جا رہا ہے وہ کون سے خطرات ہیں، اور سعودی عرب کے حکام اپنی اس ناکام روش پر اصرار کیوں کر رہے ہیں؟ ترکی الفیصل نے چند ماہ قبل جرمنی سے شائع ہونے والے جریدے اشپیگل کو انٹرویو دیتے ہوئے دعویٰ کیا تھا کہ ایران ایٹمی ہتھیار بنانے کی کوشش کر رہا ہے۔ اس کے ساتھ ساتھ انہوں نے یہ بھی کہا تھا کہ ان کے نزدیک نہ صرف سعودی عرب بلکہ خلیج فارس کے تمام ممالک کو ایٹمی ہتھیاروں کی خریداری سمیت تمام آپشن مد نظر رکھنا چاہیے۔ سیاسی مبصرین کا کہنا ہے کہ ترکی الفیصل کے بیانات لازمی طور پر خلیج فارس کے تمام ممالک کا سرکاری موقف نہیں ہے۔ مثلا عمان، قطر اور کویت اس معاملے میں مختلف زاویے نظر رکھتے ہیں۔ البتہ اس طرح کے بیانات کو کم از کم اصل مسئلے کو تبدیل کرنے پر مبنی سوچ کا نمائندہ قرار دیا جا سکتا ہے، جس کا مقصد ایران کے پرامن ایٹمی پروگرام کو خطرہ ظاہر کرنا ہے۔ یہ رویہ درحقیقت ایران کے ایٹمی سرگرمیوں سے متعلق امریکہ، اسرائیل اور ان کے بعض یورپی اتحادیوں کی پالیسیوں کا ہی تسلسل ہے۔ ظاہر سی بات ہے کہ ان کو خطے کے ممالک کے اس مطالبے کا سامنا ہے کہ مشرق وسطی کو اسرائیل کے ایٹمی ہتھیاروں سے پاک کیا جائے۔ اسرائیل کے پاس 200 سے زیادہ ایٹمی وار ہیڈز موجود ہیں، لیکن سعودی عرب کے حکام نے اس خطرے کے مقابلے میں طاقت کا توازن قائم کرنے کی کبھی بات نہیں کی ہے۔ اصل مسئلہ یہ ہے کہ یورپی ممالک اور خاص طور سے امریکہ برسہ برس سے یہ دعویٰ کر رہا ہے کہ ایران کی ایٹمی سرگرمیاں پرامن نہیں ہیں، لیکن ابھی تک وہ اپنے اس دعوے کا ایک بھی ثبوت پیش نہیں کر سکا ہے، جبکہ اس دعوے کے بطلان پر بے شمار ثبوت موجود ہیں۔ ایٹمی توانائی کی عالمی ایجنسی آئی اے ای اے کی متعدد رپورٹوں سے اس حقیقت کی تصدیق ہوتی ہے کہ ایران کے ایٹمی پروگرام میں کسی طرح کا انحراف نہیں پایا جاتا، اور اسی سے یورپ اور امریکہ کے دعوے کا باطل ہونا ثابت ہو جاتا ہے۔ اس لیے یہ کہا جا سکتا ہے کہ اس طرح کے بیانات کا دہرایا جانا درحقیقت ایرانو فوبیا پھیلانے کا تسلسل ہی ہے۔
ناظرین، اسلامی جمہوریہ ایران کے پرامن ایٹمی پروگرام کے تعلق سے رجعت پسند عرب ممالک کا منفی پروپیگنڈا سیاسی تبصرہ آپ نے ملاحظہ کیا، اور اب ایک اور موضوع اسی سے ملتا جلتا. جی ہاں، صہیونی حکومت کے پاس 300 سے زائد ایٹمی وار ہیڈ موجود ہیں، اور اس کا اعتراف خود اب صہیونی حکام نے بھی کیا ہے. صہیونی حکام کے سابق وزیر جنگ کا کہنا ہے کہ اسرائیل کے پاس ایٹمی وار ہیڈ موجود ہیں، تاہم اس کے ساتھ ہی ان کا یہ بھی کہنا تھا کہ وہ ہرگز ان ایٹم بموں کو استعمال کرنے کا ارادہ نہیں رکھتے. ملاحظہ کیجیے اس سلسلے میں ہمارا یہ تفصیلی تبصرہ.
صہیونی حکومت کی جانب سے جوہری ہتھیاروں کے گوداموں کی موجودگی سے انکار کی پالیسی کے باوجود صہیونی حکومت کے سابق وزیر جنگ نے اعتراف کیا ہے کہ اسرائیل کے پاس ایٹمی وار ہیڈز موجود ہیں. صہیونی حکومت کے سابق وزیر جنگ ایہود باراک نے قزاقستان کے غیر سرکاری دورے کے موقع پر اعتراف کیا کہ اسرائیل کے پاس کافی تعداد میں ایٹمی وار ہیڈز موجود ہیں، لیکن بقول ان کے اسرائیل ان ہتھیاروں کو استعمال نہیں کرے گا. صہیونی حکومت کے سابق وزیر جنگ ایہود باراک نے صہیونی حکومت کی جانب سے این پی ٹی پر دستخط نہ کرنے اور اسرائیلی حکام کی جانب سے ایٹمی توانائی کی عالمی ایجنسی کے معائنہ کاروں کو اپنی جوہری تنصیبات کے معائنے کی اجازت نہ دیے جانے کی جانب کو اشارہ کیے بغیر دعویٰ کیا کہ اسرائیل اپنے جوہری ہتھیار ہمسایہ ملکوں کے خلاف استعمال نہیں کرے گا. اس سے قبل صہیونی حکومت کے سابق وزیر اعظم ایہود اولمرٹ کی جانب سے اسرائیل کے پاس جوہری ہتھیاروں کے ہونے سے متعلق اعترافات پر صہیونی حکام چراغ پا ہو گئے تھے. اولمرٹ نے کئی سال قبل جرمنی کے ایک ٹیلی ویژن چینل کو انٹرویو دیتے ہوئے پہلی مرتبہ اعتراف کیا تھا کہ اسرائیل کے پاس ایٹمی ہتھیار موجود ہیں، جس پر صہیونی حکام نے سخت رد عمل ظاہر کیا تھا. اور صہیونی پارلیمنٹ میں لیکود پارٹی کے نمائندے یووال اشٹائن ٹس نے خفیہ راز کے افشا کرنے پر اولمرٹ سے فوری طور سے مستعفی ہونے کا بھی مطالبہ کیا تھا. پارلیمنٹ کے بہت سے دیگر ارکان کا بھی کہنا تھا کہ اولمرٹ نے اپنے اس غیر ذمہ دارانہ عمل اور غلطی سے اسرائیل کی 50 سالہ مبہم پالیسی پر سوالیہ نشان لگا دیا ہے. بہرحال صہیونی حکام کی جانب سے ایک بار پھر ایٹمی ہتھیار رکھنے کے اعتراف نے یہ ثابت کر دیا ہے کہ یہ حکومت این پی ٹی کے حوالے سے عالمی قوانین کی مسلسل خلاف ورزی کر رہی ہے، جبکہ مغربی مبصرین کے مطابق اسرائیل مشرق وسطی کی وہ واحد حکومت ہے جس کے پاس جوہری ہتھیار موجود ہیں، اور کم سے کم اس کے پاس 300 ایٹمی وار ہیڈز ہیں. لیکن اس کے باوجود گزشتہ مہینوں میں صہیونی حکام ایران اور گروپ 5+1 کے مابین ہونے والے مذاکرات میں پیش رفت کے بعد مذاکراتی عمل میں روڑے اٹکانے اور اسرائیل کے پاس جوہری ہتھیاروں کی موجودگی سے رائے عامہ کی توجہ ہٹانے کے لیے امریکہ کے ذریعے ان مذاکرات کو ناکام بنانے کی کوشش کرتے رہے ہیں. اور اسی مقصد کے تحت صہیونی حکام ایران کے جوہری موضوع کے بارے میں ہونے والے ہر اجلاس سے پہلے مذاکرات کی ناکامی کا راگ الاپتے ہیں. اس قسم کی صورتحال میں تہران مغربی ممالک، خاص طور سے امریکہ کی جانب سے ایران کے پرامن جوہری پروگرام کے بارے میں پائے جانے والے ابہام کو دور کرنے کے لیے ایٹمی توانائی کی عالمی ایجنسی کے ساتھ تعاون کے دائرے میں اہم اور مثبت قدم اٹھا رہا ہے. تاہم ایران اس عالمی ادارے سے یہ بھی توقع رکھتا ہے کہ وہ بھی عالمی گوداموں میں ذخیرہ شدہ جوہری ہتھیاروں کو ختم کرنے اور مشرق وسطی میں ایٹمی ہتھیاروں کی حامل واحد صہیونی حکومت کے خطرات کے بارے میں اپنی ذمہ داریوں پر پورے طریقے سے عمل کرے.
ناظرین، اور اب رخ کرتے ہیں ہندوستان کا، کہ جہاں پارلیمانی انتخابات کے مختلف مراحل میں ووٹ ڈالے گئے ہیں. انتخابات کے مرحلے میں مختلف جماعتیں، مختلف پارٹیاں مسلمانوں کے ووٹ بینک کو اپنی طرف منتقل کرنے کے لیے یا ان کا ووٹ بینک توڑنے کے لیے مختلف قسم کے حربے استعمال کرتی ہیں، اور اس میں مسلمانوں کے خلاف منفی پروپیگنڈا بھی بہت زیادہ کیا جاتا ہے. بعض لوگ ان کی حمایت حاصل کرنے کی کوشش کرتے ہیں اور مختلف قسم کے وعدے وعید کرتے ہیں، اور بعض اوقات جو مایوس ہو جاتے ہیں وہ ان کی مخالفت پر اتر آتے ہیں. آئیے اس سلسلے میں ہندوستان کے معروف تجزیہ کار جناب شکیل شمسی صاحب کی رائے جاننے کی کوشش کرتے ہیں.
یہ دو قسم کے ہیں، اور ان میں سے ایک وہ ہیں جو بہت ہی زیادہ مسلمانوں کو دیکھ نہیں سکتے ہیں، ان کا ذکر نہیں کر سکتے، ان کا نام نہیں لینا چاہتے، اور وہ اس میں وہ یقین رکھتے ہیں کہ مسلمانوں کو ایک دم الگ ہٹا کر رکھا جائے. لیکن ایک طبقہ ہے جو ضرورتاً یہ بات کہتا ہے کہ کیونکہ آئین کے مطابق بھی وہ مسلمانوں کو بالکل علیحدگی اختیار کرنے کے لیے نہیں کہہ سکتی ہے، ان کو الگ نہیں کر سکتے. تو اس لیے ایک گروپ ہے کہ جو سافٹ کارنر دکھاتا ہے اپنا. جیسے مثال کے طور پر پہلے بھی یہ تھا کہ اٹل بہاری واجپئی کا رویہ مسلمانوں کا دوسرا تھا، اڈوانی کا دوسرا تھا، अब वही इस वक्त भी राजनाथ सिंह का रवैया दूसरा है और जो दूसरे छोटे मोटे लीडर है उनका रवैया कुछ अलग है, गिरिराज सिंह का रवैया अलग है, मोदी का रवैया अलग है, लेकिन उनकी पार्टी के बहुत से लोग उल्टी सीधे बयान दे रहे हैं जिससे लग रहा है कि हालात खराब करना चाहते हैं और हिंदू मुस्लिम फसाद करना चाहते हैं, जिसमें गिरिराज सिंह ने कहा कि वो पाकिस्तान चले जाए, इसी तरीके से एक शिवसेना के एमपी ने बंबई में कहा, रामदास कदम ने कई तरीके के बयानात हुए है, लेकिन उनसे बीजेपी ने एलर्जी अख्तियार की, बीजेपी ने कहा कि वो हमारा नहीं है और ये उनका अपना एटीट्यूड है। तो बीजेपी में दो किस्म के लोग हैं, एक दिखावटी तौर पर मुसलमानों के साथ और एक खुलेआम मुसलमानों के खिलाफ बात करते हैं, लेकिन कम से कम इस इलेक्शन में कई जगह पर ऐसी बात हो रही है कि बीजेपी जो है वो मुसलमानों के लिए ये बात कहती है कि उनको साथ लेकर चले या मुसलमानों की, आज भी मुरली मनोहर जोशी का जो बयान है उसमें भी उन्होंने मुसलमानों को साथ लेने की बात कही, तो कह रहे हैं और जाहिर बात है कि जमहूरी मुल्क पर रहते हैं, किसी एक फिरके के ऊपर भरोसा करके वो चल नहीं सकते। मुसलमान जानते हैं सब बीजेपी वालों को, मुसलमान उनके अगर वो उनकी फलाह की बात करते हैं तब भी यकीन नहीं करते, और ये जो जुमले आते हैं इनसे मुसलमानों आदत हो चुकी है मुसलमानों को, क्योंकि इस तरीके के जुमले बहुत पहले से उमा भारती और साध्वी रितंबरा और इस तरीके के लोग, बजरंग दल का अभिनय कटियार, ये लोग हमेशा से रहे हैं जो मुसलमानों के खिलाफ जहर उगलते रहे, तो मुसलमानों को तो आदत है कि बीजेपी से उनको उस वक्त हैरत होती है कि जब कोई मुसलमानों को मिलाने की बात करता है, जब मुसलमानों के खिलाफ कोई बात करता है तो उनको हैरत नहीं होती, क्योंकि ये तो बहुत जमाने में चला है। 99% मुसलमान जो है वो बीजेपी से बिल्कुल अलहदगी अख्तियार करते हैं और बीजेपी को अपना दोस्त तसव्वुर नहीं करते हैं, बल्कि बीजेपी को मुसलमानों का दुश्मन समझते हैं ज्यादातर मुसलमान ऐसे ही, तो उसका कोई असर नहीं पड़ता है मुसलमानों पर, बीजेपी के कहने या ना कहने का कोई असर नहीं पड़ता है जब तक कि उनकी तरफ से अमली तौर पर इजहार ना हो, और अमली तौर पर आपने देखा कि मुजफ्फरनगर में किस तरीके से उन्होंने की हंगामा आरई की, और फिर जिन्होंने हंगामा आरई की थी उनको एजाज इकराम से नवाजा, तो ये सब चीजें बहुत जमाने की चली आ रही है। खुद मोदी का रवैया जो मुसलमानों के साथ रहा है 2002 में वो क्या रहा है, आज वो अपने को बदलने की कोशिश कर, मुसलमानों के साथ सॉफ्ट बातें करने की कोशिश इसलिए कर रहे हैं कि उनकी नजर जो है वो विधायक उस्मा की कुर्सी पर है, तो ये बहुत जमाने से चल रहा है, इसमें कोई कुछ मुझे नहीं लगता कि कोई बहुत बड़ा फर्क पड़ेगा, क्योंकि मुसलमान को वोट देने वाला है नहीं बीजेपी को, चाहे वो जितनी उनकी खुशामद करें, चाहे उनकी जितनी फलाकी इसकी में सामने रख दें, 99% मुसलमान बीजेपी के खिलाफ है।
हिंदुस्तान में इंतखाबात और मुसलमानों के खिलाफ मनफी और मुसबत प्रोपेगेंडा उनका वोट बैंक हासिल करने के लिए या वोट बैंक तोड़ने के लिए, शकील शमसी साहब की राय आपने मुलहसा की। नाज़रीन, इस्लामी जमहूरिया ईरान बरसा बरस से आलमी साम्राज्य ताकतों के खिलाफ या आलमी साम्राज्य ताकतों की साजिशों को बेनकाब करने की कोशिश करता रहा है और इसकी उसने भारी कीमत भी चुकाई है, और ये वो ज़माना था कि जब अमेरिका या आलमी साम्राज्य ताकतों के खिलाफ कोई मुल्क भी ज़बान खोलते हुए डरता था और दुनिया अमेरिकी जराइम से नावाकिफ थी या बहुत कम लोग उनके जराइम से आगाह होते थे और आगाही पाने के बावजूद ज़बान खोलने से कासिर रहते थे, लेकिन इराक और अफ़गानिस्तान पर अमेरिकी जहरीत के बाद अमेरिकियों के मजालिम खुल कर सामने आ गए, ज़बान ज़दे खास आम हुए। इराक़ में अबू जेल के हवाले से जो खबरें सामने आई और उसके बाद ग्वांतानामो बे में जो कुछ कैदियों के साथ किया गया वो सबके सामने है, और इसके बाद अमेरिका की खुफिया जेलों का मामला भी लोगों के सामने आया, खबरों में इस बात पर भी जो है वो इन मौजूदात को भी उठाया गया, और अब ग्वांतानामो जेल के फौजी जज ने अमेरिका से कहा है कि वो अपनी खुफिया जेलों से मुतालिक मजीद इत्तलात फराहम करे। अमरीकी हुकूमत इस सिलसिले में सख्त परेशान है और उसने जेल के इस जज से इस बात की दरख्वास्त की है कि वो अपने इस मुतालबे को या इस दस्तूर को वापस ले। आइए इस सिलसिले में ये तफसीली रिपोर्ट मुलाहजा कीजिए।
हुकूमत अमरीका ने CIA की खुफिया जेलों के बारे में मजीद मालूमात की फराहमी से मुतालिक अदालती हुक्म को मानने से इनकार करते हुए मजकूरा अदालत से अपने फैसले पर नजरसानी की अपील की है। अमरीकी बहरी बेड़े USS कोल पर हमले से मुतालिक केस की समाअत के दौरान फौजी अदालत के जज कर्नल जेम्स बोहिल ने 14 अप्रैल को जारी करदा अबूरी हुक्म में अमरीकी हुक्काम को इस बात का पाबंद किया है कि کہ وہ سی آئی اے کی خفیہ جیلوں کے بارے میں مزید اطلاعات و معلومات فراہم کرے۔ رپورٹوں کے مطابق سن 2000 میں یو ایس ایس کول نامی امریکی بحری جہاز میں 17 امریکی فوجیوں کو ہلاک کرنے کے الزام میں سزائے موت کے خطرے سے دوچار سعودی نژاد عبد الرحیم النشیری کے بارے میں کہا جا رہا ہے کہ اسے اپنی گرفتاری کے دوران سن 2002 میں سی آئی اے کی خفیہ جیل میں ایذا رسانی کا نشانہ بنایا گیا ہے۔ ملزم کو سن 2002 میں گرفتار اور ستمبر 2006 میں کیوبا کے علاقے میں واقع بدنام زمانہ امریکی جیل گوانتانامو منتقل کیا گیا تھا۔ اس کے وکیلوں کا کہنا ہے کہ اس عرصے کے دوران اسے سی آئی اے کی خفیہ جیل میں زبردست تشدد کا نشانہ بنایا جاتا رہا ہے۔ قابل ذکر ہے کہ جج جیمز بوہل نے 14 فروری کو جاری کیے جانے والے اپنے ایک حکم میں حکومت امریکہ کو اس بات کا پابند کیا ہے کہ وہ سی آئی اے کے ایسے تمام خفیہ جیلوں کے بارے میں معلومات فراہم کرے جہاں ممکنہ طور پر عبد الرحیم نشیری اور 11 ستمبر کے واقعے کے دیگر ملزمان کو رکھا گیا ہے۔ دوسری جانب جنرل مارک مارٹنز نے حکومت امریکہ کی جانب سے درخواست دائر کی ہے جس میں مذکورہ عدالت سے اپنے فیصلے پر نظر ثانی کی اپیل کی گئی ہے۔ درخواست میں یہ موقف اختیار کیا گیا ہے کہ ایسی معلومات کی فراہمی سے امریکہ کی قومی سلامتی کو خطرہ لاحق ہو سکتا ہے، جبکہ بعض کیس ایسے بھی ہیں جن کے بارے میں وکلا کو بھی معلومات فراہم نہیں کی جا سکتی کیونکہ یہ کیس انتہائی خفیہ رازوں پر مشتمل ہیں۔ جنرل مارک مارٹن کی اس اپیل پر امریکی ذرائع ابلاغ اور شہری آزادیوں کا دفاع کرنے والی تنظیموں نے سخت برہمی کا اظہار کیا ہے اور اسے امریکی حکام کی اسی پالیسی کا حصہ قرار دیا ہے جس کے تحت وہ اب تک حقائق کو چھپانے کی کوشش کرتے چلے آئے ہیں۔ یہاں اس بات کا بھی ذکر ضروری ہے کہ حال ہی میں امریکی سینٹ کی انٹیلیجنس کمیٹی نے سی آئی اے کی تفتیش اور ملزمان سے اعتراف لینے کے طریقہ کار کے بارے میں رپورٹ کے کچھ حصوں کو شائع کرنے کی منظوری دی تھی۔ اس رپورٹ میں سی آئی اے پر الزام لگایا گیا تھا کہ اس نے دہشت گردی میں ملوث ہونے کے الزام میں گرفتار کیے جانے والوں کے خلاف مصنوعی طور پر غرق کیے جانے سمیت تفتیش کے انتہائی بے رحمانہ طریقوں سے کام لیا ہے۔ رپورٹ میں کہا گیا ہے کہ دہشت گردانہ حملوں کے بارے میں قابل یقین معلومات کے حصول میں ایسے طریقوں کا استعمال بھی کارگر ثابت نہیں ہو سکا ہے۔ جارج بش کے دور حکومت میں سی آئی اے کے اقدامات کے بارے میں اس رپورٹ کی تیاری میں 4 سال کا عرصہ لگا اور اس پر $40 ملین کا خرچ آیا ہے۔ سی آئی اے کے ڈائریکٹر جان برینن کی مخالفت کی وجہ سے یہ رپورٹ تاحال منظر عام پر نہیں لائی جا سکی ہے اور انہوں نے اس رپورٹ پر بعض اعتراضات اٹھائے ہیں۔ سی آئی اے پر یہ بھی الزام لگایا گیا ہے کہ اس نے مذکورہ رپورٹ کے مندرجات حاصل کرنے کی غرض سے مذکورہ کمیٹی کے ارکان کی جاسوسی بھی کی تھی۔ بہرحال انسانی حقوق کی تنظیموں نے مصنوعی طور پر غرق کرنے جیسے معاملات کو تفتیش کا انتہائی وحشیانہ طریقہ قرار دیا ہے اور ان کا کہنا ہے کہ دہشت گردی کے الزام میں محض شک کی بنیاد پر گرفتار کیے جانے والوں کو سی آئی اے کی خفیہ جیلوں میں رکھنا عالمی قوانین اور انسانی حقوق کی کھلی خلاف ورزی ہے۔
ناظرین، آزادی بیان اور انسانی حقوق کے چیمپئن امریکہ کے کارنامے آپ نے ملاحظہ کیا ہمارے تبصرے میں، اور اب ہمارے پروگرام کا آخری موضوع۔ جی ہاں، آپ نے یقیناً خبروں میں ملاحظہ کیا ہوگا کہ فلسطین میں ایک نمایاں تبدیلی آئی ہے۔ فلسطینی انتظامیہ اور حماس نے باہمی طور پر اتحاد کر لیا ہے اور قومی آشتی کی حکومت تشکیل دینے کا فیصلہ کیا ہے۔ اس اعلان کے بعد فلسطین کے مختلف شہروں میں جشن بھی دیکھنے میں آیا اور لوگوں نے خوشیاں منائی، جبکہ اسرائیل اور امریکہ نے اس کو منفی انداز سے دیکھا اور اس کے خلاف پروپیگنڈا بھی کیا اور اسے علاقے میں جاری امن کی کوششوں کے لیے خطرناک قرار دیا۔ اس سلسلے میں ہماری گفتگو رہے گی اسلام آباد سے جناب ثاقب اکبر صاحب اسکائپ کے ذریعے ہمارے ساتھ شریک گفتگو ہوں گے، اور یہاں اسٹوڈیو میں موجود ہیں سیاسی امور کے ماہر ہمارے گلشن نقوی صاحب۔ بہت شکریہ گلشن صاحب۔
جی، آپ کا شکریہ، آپ نے موقع فراہم کیا۔
جی گلشن نقوی صاحب، جیسے کہ میں نے اپنی تمہیدی گفتگو میں بتایا کہ فلسطین میں جو نمایاں تبدیلی آئی ہے اور تحریک حماس اور الفتح کے چیئرمین میں کہوں گا یا فلسطین کی خود مختار انتظامیہ کے سربراہ محمود عباس کے درمیان جو ہے وہ اتحاد ہو گیا ہے اور انہوں نے قومی آشتی کی حکومت تشکیل دینے کا فیصلہ کیا ہے اور آئندہ 4 ہفتوں میں نئی حکومت کا فیصلہ کر لیا جائے گا اور محمود عباس کو ہی یہ مشن سونپا گیا ہے، اس بڑی اور نمایاں تبدیلی کی وجوہات آپ کی نظر میں کیا ہیں؟
جی، اس سلسلے میں متعدد نظریات پائے جاتے ہیں اور بہت کچھ کہا جا سکتا ہے، لیکن مختصر طور پر میں یہ کہوں گا کہ محمود عباس یا فلسطینی انتظامیہ جو ہے، چونکہ کافی عرصے سے 1991 سے ये लोग यानी इनकी तंजीम जो है PLO
जी
या तहरीक फतह जो है ये बहुत अरसे से 1991 से इसराइल के साथ मुजाकरात करते आ रहे हैं, लेकिन हमास ने जो है हमेशा इन मुजाकरात की मुखालफत की है और हमेशा ये मौक़िफ़ इख्तियार किया है कि इसराइल के साथ मुजाकरात करना फ़लस्तीनी काज उसके ज़रिए हासिल नहीं हो सकती, फ़लस्तीनी मकासद उसके ज़रिए हासिल नहीं हो सकते। और फिर अमली तौर पर यह देखा भी गया है 1991 से लेकर आज तक, पहले यासिर अरफात जो थे वो इसराइल के साथ मुजाकरात करते रहे, उसके बाद महमूद अब्बास ने मुजाकरात शुरू कर दिए, लेकिन तब से लेकर अब तक हम देखते हैं कि इन मुजाकरात का फ़ायदा अगर किसी को पहुंचा है तो वो सहूनी हुकूमत और इसराइल है, लेकिन फ़लस्तीन को और फ़लस्तीनी अवाम को और मिल्लत फ़लस्तीन को इन मुजाकरात का कोई फ़ायदा नहीं पहुंचा है। इसराइल वाले जो हैं सहूनी हुकाम जो हैं वो इन मुजाकरात से फ़ायदा उठा रहे हैं मुसलसल, और सहूनी बस्तियाँ तामीर करते चले जा रहे हैं, हालांकि अक़वामे मुत्तहिदा की जो करारदादे हैं उनकी रूह से अगर देखा जाए तो ये सहूनी बस्तियाँ जायज़ नहीं हैं, कानूनी नहीं हैं, और ना सिर्फ ये कि मज़ीद नहीं बनाई जानी चाहिए बल्कि जो पहले से मौजूद हैं ये भी गैर कानूनी हैं और इनको भी ख़त्म किया जाना चाहिए। लेकिन इसके बावजूद जो मुजाकरात होते हैं फ़लस्तीनी ख़ुद मुख्तार इंतज़ामिया या नाम नहाद ख़ुद मुख्तार इंतज़ामिया और इसराइल के दरमियान जो मुजाकरात होते हैं तो इसराइल को टाइम मिल जाता है, वो टाइम किलिंग पॉलिसी पर अमल पैरा है और उससे फ़ायदा उठाकर वो एक तरफ इन यहूदी बस्तियों में या सहूनी बस्तियों में मज़ीद इजाफा करती जा रही है, और दूसरी जो उसकी पॉलिसियाँ हैं इनके अलावा भी जो बहुत सारी उसकी पॉलिसियाँ हैं इसराइल की उनको अमली जमा पहना रही है, जबकि फ़लस्तीन को और मिल्लत फ़लस्तीन को इन मुज़ाकरात का कोई फ़ायदा नहीं रहा है। और इस बात पर हमास हमेशा से ज़ोर देती चली आ रही है और हमास के जो हुकाम हैं और जो उनके राहबर हैं जो रहनुमा हैं उनके जो सियासी शख्सियात हैं उनकी वो हमेशा से इस बात पर ज़ोर देते रहे हैं कि इसराइल के साथ मुज़ाकरात करने का कोई फ़ायदा मिल्लत फ़लस्तीन के लिए नहीं है। तो मैं ये समझता हूँ कि ये बात जो है अब महमूद अब्बास और फ़लस्तीनी इंतज़ामिया के जहन में आ गई है कि ये जो हमास का जो मौक़िफ़ है वो बिल्कुल दुरुस्त है, तो इसी वजह से हम ये समझते हैं कि इस बात का इदराक करते हुए, अलबत्ता ये मसले का एक रुख और एक पहलू है, इसके दूसरे रुख भी हैं। तो इस
मैं आप किससे बाद में इजाज़त चाहूँगा कि बाद में आपकी गुफ्तगू को जो जारी रखा जाए इसी मौजू को। साकिब अकबर साहब से जो है हमारा रब्ता हुआ है स्काइप के जरिए। साकिब अकबर साहब सलामुअलैकुम।
वालेकुम सलाम रहमतुल्लाह।
बहुत शुक्रिया साकिब अकबर साहब, हमारी गुफ्तगू हो रही है फ़लस्तीन के मौजू पर और हाल ही में जो तब्दीली आई है तहरीक हमास और PLO के सरबरा महमूद अब्बास के दरमियान जो है वो माहदा हुआ है कौमी आशती की हुकूमत की तश्कील के हवाले से। गुलशन नकवी साहब से मेरा सवाल था कि ये बड़ी तब्दीली नुमाया तब्दीली कैसे आई, आपसे मैं पूछना चाहूँगा कि आया महमूद अब्बास ने वाकई इस बात को दर्क कर लिया है कि सेउनी हुकूमत के साथ पिछले 20-22 बरसों से जो मुजाकराती अमल उन्होंने जारी रखा हुआ था वो बेफायदा है।
देखिए मेरा ये ख्याल है कि गुज़श्ता तजुर्बात तो कोई इतने ज्यादा
नाज़रीन हमारा राबता जो है वो अगर बरकरार हुआ तो साकिब अकबर साहब से हम गुफ्तगू दोबारा जारी रखने की कोशिश करेंगे। गुलशन नकवी साहब, आपने इशारा किया अपनी गुफ्तगू में कि महमूद अब्बास ने इस बात को दर्क कर लिया है, इस बात को समझ लिया है कि सेउनी हुकूमत के साथ मुज़ाकरात का कोई फ़ायदा नहीं है, कि जिसका पिछले कई बरसों से हमास कहती चली आ रही थी, जिसका जिक्र कर रही थी। आपने अपनी गुफ्तगू में मुख्तलिफ पहलुओं पर नज़र डाली और फिर उसके बाद मैंने आपकी गुफ्तगू मुनक़ता की थी साकिब अकबर साहब से गुफ्तगू करने की खातिर, इसका दूसरा पहलू आप बताना चाह रहे थे, वो दूसरा पहलू क्या है?
जी हाँ, लेकिन दूसरा पहलू बताने से पहले जो साकिब अकबर साहब जिस बात को शुरू करना चाह रहे थे कि गुज़श्ता तजुर्बात को सामने रखा जाए, तो मैं मेरा ख्याल बेहतर यह है कि उसी बात को अगर आगे बढ़ाऊँ तो वो शायद आपके सवाल का जवाब भी किसी हद तक हो जाएगा जो आपने साकिब अकबर साहब से किया था। वो ये है कि गुज़श्ता अदवार में भी यानी सन 2011 में और 2012 में भी हमास और फतह तहरीक के दरमियान इस तरह के मुआहदे हो चुके हैं, कौमी आशती के मुआहदे। एक मरतबा ये कतर के दारुलहुकूमत दोहा में हुआ था और एक मरतबा मिस्र के दारुलहुकूमत काहिरा में भी इस तरह के इन दोनों सियासी जमातों के दरमियान मुआहदे हो चुके हैं।
इत्तेहाद की बात
जो
हुई थी।
जी इत्तेहाद की बात हुई थी और कौमी आशती के मुआहदे जो थे वो हुए थे। अलबत्त आप जानते हैं कि फ़लस्तीन में तो मुख्तलिफ़ सियासी जमातें हैं, लेकिन चूँकि हमास और फतह जो है ये बड़ी वहाँ की जमातें हैं, तो इनके दरमियान अगर कोई मुआहदा होता है तो उसको ज़्यादा इम्पॉर्टेंस और अहमियत जो है वो हासिल होती है। तो इनके दरमियान चूँकि पहले भी हो चुके हैं, 2011 और 2012 में इसी तरह के मुआहदे हो चुके हैं, लेकिन वो मुआहदे जिनकी तरफ साकिब साहब इशारा करना चाहते थे कि कामयाब नहीं हो सके, और उसकी वजह भी ये थी कि इसराइल और अमेरिका नहीं चाहते हैं कि फ़लस्तीनियों के दरमियान किसी तरह का कोई इस तरह का मुआहदा जो है वो हो जाए और उसको फिर अमली जामा भी पहनाया जा सके। तो इसराइल की साजिशों की वजह से, चूंकि इसराइल जो है वो मुसलसल रुकावटें खड़ी करता रहता है इस तरह के मुआहदों के दरमियान, तो चूंकि नहीं चाहता इसराइल और अमेरिका के फ़लस्तीनियों के दरमियान जो है वो कौमी आशती का मुआहदा तय पाए, तो इसी वजह से उसने महमूद अब्बास को किसी तरीके से कंट्रोल करके और उनको अपने साथ मिला कर कहें कि ये जो इत्तेहाद था इसको बरकरार नहीं रहने दिया था। तो अब भी इस बात का इम्कान पाया जाता है कि अगरचे इन दोनों पार्टियों के दरमियान, दोनों सियासी जमातों के
जी
दरमियान इत्तेहाद तो हो चुका है, लेकिन इम्कान बहरहाल इसका मौजूद है कि ये जो कौमी आशती का मुआहदा जो हुआ है इसको अमली जामा ना पहनाया जा सके और
जी
इसराइल और अमेरिका इसके खिलाफ साजिश
गुलशन साहब,
करते हैं। जी
आपने बहुत अच्छी इशारा किया इस मौजू की तरफ। ये बताइए कि अमेरिका और इसराइल क्यों नहीं चाहते? अगर इन दोनों पार्टियों के दरमियान या फलस्तीनियों के दरमियान इत्तेहाद होता है और उनके मद्दे मुकाबले यानी अमेरिका और इसराइल के मुकाबले एक वाहिद पार्टी या वाहिद जमात जो है वो इख्तदार में रहती है कि जिससे वो निमट सकें, जिसका वो मुकाबला कर सकें, जिसके साथ वो टॉक कर सकें, जिसके साथ वो बात कर सकें, कम से कम अमेरिका के लिए ये आसानी है। तो फिर मुखालफत की और इस बात पर नाराज़गी की या सीख पहुँने की वजह क्या है?
वजह यह है कि अमेरिका और इसराइल चाहते हैं कि खित्ते में उनकी पॉलिसियां जो हैं उनको अमली जामा पहनाया जाए, और उनको अमली जामा वो उसी सूरत में पहना सकते हैं कि जब मिल्लत फ़लस्तीन मुत्तहिद ना हो। अगर मिल्लत फ़लस्तीन मुत्तहिद होती है तो उसके सारे समरात और सारे फ़वाद जो हैं वो मिल्लत फ़लस्तीन को हासिल होंगे, क्योंकि उस सूरत में वो बेहतर तौर पर अपनी इस्तेकामत को जारी रख सकते हैं, बशर्ते कि ये जो इत्तेहाद हुआ है ये
जी
इस्तेकामत की बुनियाद पर हुआ हो। दूसरा नुक्ता मेरा इसी तरफ था कि कहीं ऐसा ना हो कि इसके पीछे कोई इस तरह की साजिश हो कि ये जो इस्तेकामत जो हमास वाले ख़ास तौर पर जिसका मुजाहरा कर रहे हैं
जी
उसको दबाने की एक साजिश ना हो, कि कहीं ऐसा ना हो कि ये दोनों आपस में मिल जाएं और बाद में तय ये यानी पाया जाए। अगरचे हमास वाले इस बात पर ताकीद कर रहे हैं और मुसलसल इस बात पर जोर दे रहे हैं कि हम जो कौमी आशती का मुआहदा कर रहे हैं या मुत्तहिदा कौमी हुकूमत जो वजूद में आएगी, तो उसके बाद ये इस्तेकामत फ़लस्तीन की जो गज़े तक महदूद है ये मगरबी किनारे में भी जाएगी और इसका दायरा जो है वो ज़्यादा वसी होगा, यानी हमास की तरफ से इस अज़्म का और इस इरादे का इजहार किया जा रहा
जी
है।
नकवी साहब, आप एक मिनट इंतज़ार करिएगा। मैं चाहूँगा कि साकिब अकबर साहब की गुफ्तगू जो है
जी
वो हम सुन लेते हैं, उनकी राय इस बारे में जान लेते हैं। अलबत्त हमारा रब्ता जो उनसे टेलीफोन पर हो रहा है, स्काइप के जरिए उनसे रब्ता हमारा बरकरार नहीं हो सका। साकिब अकबर साहब
जी
जी, मैं पूछना चाहूँगा कि ये जो मुआहदा हुआ है दोनों पार्टियों के दरमियान, हमास के दरमियान और अल फतह के दरमियान, इसको आप कितना पायदार समझते हैं?
देखिए, मैं जैसा कि पहले भी अर्ज कर रहा था, वैसे तो बंदे को अच्छी उम्मीद तो रखनी चाहिए।
जी
अगर दोनों पार्टी जो हैं वो माजी की जो गलतियां हैं उसकी तलाशी करें, खास तौर पे महमूद अब्बास साहब जो हैं वो अब बार बार इस झांसे में ना आए मुजाकरात के, तो फिर तो ये इसके बारे में बंदा जो है खुशबीनी का और अच्छी तवक्कुआत का इजहार कर सकता है। जाहिर है कि अगर सारे फलस्तीनी आपस में मिलेंगे, इकट्ठे होंगे ही, तो उनकी मुश्किलात जो है वो आसान होंगी। हम अच्छी तरह से जानते हैं, आपके व्यूअर्स भी जानते होंगे, कि इसराइल ने सख्त इसकी मुखालफत की है और उसने ये कहा है कि जनाब हमास जो है चूंकि इसराइल के वजूद को तस्लीम नहीं करती, तो ऐसी पार्टी के साथ जब आप वो करेंगे अंडरस्टैंडिंग डेवलप करेंगे और एक गवर्नमेंट मिलकर बनाएंगे तो हम जो है वो आपके साथ मुजाकरात नहीं करेंगे। अमरीकी प्रेसिडेंट ने भी आप लफ्जों का हेर फेरा है, उन्होंने कहा कि ये यूजफुल नहीं है ये जो मुआहदा किया है महमूद अब्बास ने हमास के साथ। लेकिन सवाल ये पैदा होता है कि क्या फलस्तीनी क्यादत इतनी मैच्योर हो गई है इस पूरे कई डिकेड्स की आपस अपनी जदोजहद में, कभी वो समझे कि ये सब फरेब है, और क्या फलस्तीनी आवाम अपनी ऐसी क्यादत को जो बार बार आपस में मिलकर बैठती है फिर मुआहदे टूट जाते हैं तो उनके ऊपर क्या वो एतमाद करने को तैयार है, ये कितना प्रेशर जो है वो डेवलप कर सकती है कि भाई अब आपने जो मुआहदा किया कम अज कम इसकी पासदारी करें। और खुद मैं ये समझता हूँ कि अगर महमूद अब्बास इस पे, जैसा कि इस वक्त उनके बयान से, उनके नुमाइंदों के बयान से, और उन्होंने जिस तरह से उनके प्राइम मिनिस्टर ने रिजाइन किया है कि नई गवर्नमेंट फॉर्म कर सकें एक टेक्नोक्रेट्स की, तो मुमकिन है कि हम एक अच्छी उम्मीद का इजहार कर सकें इस सिलसिले में। और उन्होंने कहा है कि 6 माह बाद जो है वो इंतखाबात भी जो है इसी गवर्नमेंट की निगरानी में मुनक्किद होंगे, या यहाँ तक कि हमास ने उनके कई कैदी भी रिहा कर दिए, तो इसका मतलब यह है कि वो एक तरफ की पॉजिटिव साइंस तो हैं, लेकिन इस सिलसिले में कहीं ऐसा ना हो जिसकी मैं कहता हूँ कि खतरा जिसका लगा रहता है, कहीं ऐसा ना हो कि महमूद अब्बास जो है वो मजीद कुछ मुराआत हासिल करने के लिए आइंदा अपने मफादात के लिए कहीं फिर एक प्रेशर जो है वो डेवलप करना चाहता हो, तो कहीं अगर ऐसा ना हो तो फिर तो बड़ी बात है। इसी तरह से हमास ने जो अभी माजी में जिस तरह का आलमी सतह में सीरिया में और बाकी जगह पे जिस तरह के यानी ट्रेंड्स का इजहार किया है उस पर भी उसको नजरसानी करनी चाहिए। वो लोग जिन्होंने हमेशा उसकी सरप्रस्ती की है, मुसीबतों में उसका साथ दिया है और उनकी क्यादत को जो है वो साल हर साल जो है अपने सीने पे समझे जगह दी है, तो ये सारे उनको देखना चाहिए कि कौन उनके मुखलिस हैं और कौन उनके जो है वो मफादात के खिलाफ हैं। अभी जो बरसर इक्तदार गवर्नमेंट आई है मिस्र में वो भी उनके लिए एक तजुर्बा है, सऊदी अरब ने जिस तरह की पाबंदियां लगाई हैं हमास पर और इसी तरह से इख्वानुल मुस्लिमीन पे, ये बहुत बड़े तजुर्बात हैं। इन तजुर्बात को अगर ये अपनी कुव्वत बना लें और आपस में वाकई एक पायदार और मुस्तहकम एक अंडरस्टैंडिंग का सबूत दें तो इसराइल यानी इनके आखिरकार इनके सामने घुटने टेकने पर मजबूर हो जाएगा। तो मेरा ख्याल ये है कि आवाम को भी इस सिलसिले में इस क्यादत पे जोर देना चाहिए और इनको भी दयानतदारी के साथ और खलूस के साथ फलस्तीन के जो काज है उसके साथ वफादारी का मुजाहरा करना चाहिए, फिर जरूर इस जो मुआहदा है इसके मुस्बत नतायज हम देखेंगे।
साहब एक मिनट आपको मैं दूंगा गुफ्तगू के लिए कि साकिब अकबर साहब ने कहा कि उम्मीद रखनी चाहिए, किस हद तक उम्मीद रखनी चाहिए? अलबत्त आसार ये हैं कि गुफ्तगू जो इन लोगों ने की है दोनों पार्टियों ने काफ़ी संजीदा तौर पर जो है इस दफ़ा मैदान में आए।
जी इस सिलसिले में मैं यही कहूँगा कि पहले जो इन्होंने किए थे आपस में कौमी आश्ती के मुआहदे सन 2011 और 12 में तो उसकी नस्बत अब जो आसार दिखाई दे रहे हैं हमें तो वो इंशाल्लाह एक बहुत हद तक ये उम्मीद है इस बात की कि इस मरतबा जो है महमूद अब्बास साहब वो इसराइल की तरफ देखने की बजाय या अमेरिका की तरफ देखने की बजाय मिल्लत फ़लस्तीन के मकासद को और उनके काज को फ़लस्तीनी काज को सामने रखेंगे और हमास को साथ लेकर चलेंगे। और मुझे लगता है कि इस मरतबा जो हैं वो दोनों सियासी जमातें जो हैं वो ज़्यादा माजी की नस्बत ज़्यादा पुरस्म हैं और ये काम किसी ना किसी नतीजे तक पहुँच जाए।
जी बहुत शुक्रिया नाज़रीन, गुफ्तगू आपने मुलाहिज़ा की गुलशन नकवी साहब की हमास और PLO के दरमियान होने वाले कौमी आश्ती के माहदे पर। कौमी आश्ती के माहदे के ताल्लुक से फ़लस्तीन की इंतज़ामिया के सरबरा महमूद अब्बास को ये मिशन सौंपा गया है कि वो आइंदा 4 से 5 हफ्तों के दरमियान जो है वो नई हुकूमत तश्कील दें और एक नई हुकूमत को वजूद में लाएँ कि जिस पर सब मुत्तफिक हों। ज़ाहरा ऐसा ही है और दोनों तरफ ने इस दफ़ा काफ़ी संजीदगी का मुजाहरा किया है, लेकिन इस बात के भी खदशात हैं माजी के पेश नज़र माजी के तजर्बात को सामने रखते हुए कि मुमकिन है कि बाज़ वजूहात की बिना पर ये करारदाद ये माहदा और ये समझौता भी जो है वो इख्तलाफ की नज़र हो जाए और एक बार फिर हम इन दोनों बड़ी पार्टियों दोनों जमातों में जिनका काफ़ी असर है फ़लस्तीनी हलकों में एक बार फिर इख्तलाफ का मुशाहदा करें। लेकिन हमारी दुआ है कि फ़लस्तीनी इंतज़ामिया के सरबरा महमूद अब्बास और तहरीक हमास के दरमियान जो इस दफ़ा माहदा हुआ है उसको किसी की नज़र ना लगे, वो किसी रखनांदाजी का शिकार ना हो और संजीदगी के साथ फ़लस्तीनी काज के लिए फ़लस्तीनी अवाम के मुतालबात के लिए कि जो उनकी ख्वाहिश है उस पर वो अमल दरामद करें और उसी के लिए कदम आगे बढ़ाएँ और इसराइल की तोसी पसंदी को रोकें कि जिसकी अमेरिका और सहयोगी हलकों की जानिब से हिमायत की जाती रही है। अगले प्रोग्राम तक के लिए मुझे इजाज़त दीजिए, खुदा हाफ़िज़।